यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश। सार्वजनिक निकायले आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड़। मुलुकको कुल बेरुजू रकम 7 खर्बमाथि पुगेको प्रतिवेदनमा उल्लेख। इट्टाको चाङले थिचिएर सर्लाहीको हरिपुरमा एक भारतीय सहित 3 जनाको मृत्यु। प्युठानको माण्डवी गाउँपालिका डामरी खोलामा जीव दुर्घटनामा 2 जनाको ज्यान गयो। यसपालि मनसूनको समयमा 2,26,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुमान। र 3 दिने औपचारिक भ्रमण पूरा गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वदेश फिर्ता।
नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवनमा हिजो राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायाले प्रतिवेदन पेश गर्नुभएको हो। त्यस अवसरमा राष्ट्रपति पौडेलले बढ़दो बेरुजूप्रति चिन्ता व्यक्त गर्नुहुँदै सार्वजनिक निकायले जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले फजूल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो। प्रतिवेदनले औल्याएका विषयवस्तु सम्बन्धित निकाय र सरकार भएकाहरूलाई जवाफदेही हुन प्रेरित गर्ने विश्वास पनि राष्ट्रपतिले व्यक्त गर्नुभयो। बेरुजू कम गर्दै आर्थिक अनुशासन, जवाफदेहिता, पारदर्शिता कायम गर्न महालेखा परीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण हुने हुँदा भविष्यमा पनि संस्थागत क्षमता, पेशागत हित अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फ कार्यालय अझ क्रियाशील हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड़ दिनुभयो। सरकारले सार्वजनिक खरीदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यक बाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरीद नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय तथा सबै प्रदेशमा परिपत्र पठाउँदै खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको हो। मन्त्री परिषदको कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न तथा मौजूदा औजार, उपकरण, फर्निचर र सवारी साधनहरूलाई चालू अवस्थामा राख्न अनुरोध गरेको छ। इट्टाको चाङले थिचिएर सर्लाहीको हरिपुरमा एक भारतीय सहित 3 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। हिजो साँझ हरिपुर नगरपालिका 5 मजुरवा गाउँमा रहेको कृष्ण इट्टा उद्योगमा इट्टा निकाल्ने क्रममा इट्टाको चाङले थिचिएर 3 जनाको मृत्यु भएको हो। इट्टाको चाङले थिचिएर भारतको लखिमपुर जिल्लाका 35 वर्षीय अंगद कुमार, सर्लाहीको गोडैता नगरपालिका 7 रामवनका 50 वर्षीय फिताई मनसुर र गोडैता नगरपालिका 9 का 35 वर्षीय शम्भू रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो। प्रहरीले घटनास्थलबाट थप 2 जना घाइतेको उद्धार गरेको छ। घाइते हुनेमा मलंगवा नगरपालिका 7 का 32 वर्षीय तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै सोही घटनामा परि घाइते मलंगवा नगरपालिका 7 का 52 वर्षीय सत्यनारायण महतोको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। दुवै जनाको शरीरको विभिन्न भागमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्युठानको मान्डवी गाउँपालिका डाम्री खोलामा जीव दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। देवीस्थान दाङ सड़क खण्डमा जीप अनियन्त्रित भई सड़कबाट करिब 200 मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा परि मृत्यु हुनेहरूमा जीप चालक प्युठान नगरपालिका चार बस्ने अन्दाजी 24 वर्षीय दिलीप परियार र मल्लरानी गाउँपालिका 5 धुदी बस्ने अन्दाजी 26 वर्षीय अभिषेक कुवर रहेका छन्। कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल पदयात्राका क्रममा एकजना स्वदेशी पर्यटक बेपत्ता भएका छन्। काठमाण्डुको संघाराम बुद्ध विहारका भिच्छु धामीसरो मर्दी पदयात्राका क्रममा यही वैशाख 30 गते दिउँसो 2 बजेदेखि सम्पर्कविहीन भएको माछापुच्छ्रे नौका वडाध्यक्ष हरिबहादुर छेत्री राजेन्द्रले जानकारी दिनुभयो। समुद्री सतहबाट 4,200 मिटर उचाइमा अवस्थित मर्दीको भ्यू पोइन्ट स्थित टिसपमा आफ्नो झोला राखेर केही बेर वरिपरिको दृश्यावलोकनका लागि जान्छु भन्दै निस्किएका धामीसरो साँझसम्म नफर्किएपछि मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङको नेतृत्वमा स्थानीय पर्यटन व्यवसायीले बिहिबार बिहानदेखि नै खोजी शुरू गरेका थिए, तर हिजो साँझसम्म सम्पर्कविहीन पर्यटकको बारेमा कुनै जानकारी नपाइएको वडा अध्यक्ष छेत्रीले बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि पेसालाई मर्यादित र आकर्षक बनाउन नीतिगत सुधार तथा स्रोत व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजो बसेको बैठकमा मन्त्री चौधरीले कृषि क्षेत्रको शिक्षा अनुसन्धान तथा प्रविधिलाई समयानुकूल परिमार्जन गरी जनमुखी बनाउने तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री चौधरीले रासायनिक मलको आयातमा मात्रै मन्त्रालयको झण्डै 50% बजेट खर्च हुने गरेकोले रासायनिक मलको आयात घटाउन जैविक मलको प्रयोग बढ़ाउनुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले रासायनिक मलको अत्याधिक प्रयोगले माटोको उर्वरा शक्ति घटाउनुका साथै जनस्वास्थ्यमा समेत हानि पुर्याइरहेको बताउँदै राष्ट्रको जलस्रोत र विद्युत प्रयोग गरी ग्रीन हाइड्रोजन प्रविधि मार्फत मल उत्पादन शुरू गर्नुपर्ने बताउनुभयो। सांसदहरूले बाँझो जमीनलाई खेतीयोग्य जमीनमा रूपान्तरण गरी सुकुम्बासी तथा युवा पुस्तालाई उत्पादनमुखी रोजगारी र कृषि शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले कृषि क्षेत्रको व्यवसायीकरणका लागि संघ प्रदेश र स्थानीय तीनै तहबाट पर्याप्त बजेट लगानी नीतिगत सुधार तथा निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसेनाले संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जस्ता मौलिक हक विरूद्ध सरकारले कुनै पनि कदम नचाल्ने स्पष्ट पार्नु भएको छ। संचारिका समूह नेपालसँग मन्त्रालयमा हिजो भएको भेटमा संचार मन्त्री डाक्टर तिमिलसेनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै संचार माध्यम तथा नागरिक दुवैले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा जिम्मेवारी बोध गर्नुपर्नेमा जोड़ दिनुभयो। वहाँले प्रेस स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत स्तम्भ भएकाले सरकारले त्यसको सम्मान गर्दै संचार क्षेत्रलाई थप जिम्मेवार मर्यादित र व्यावसायिक बनाउन आवश्यक पहल गर्ने बताउनुभयो। लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ। प्रदेश मन्त्री परिषदको हिजो बसेको बैठकले प्रशासनिक खर्च कटौती गर्न साउन 1 गतेदेखि लागू हुने गरी प्रदेशमा 8 मात्र मन्त्रालय कायम गर्ने निर्णय गरेको हो। बैठकले प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्रीको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई प्रदेश सरकार कार्य विभाजन नियमावली 2079 आवश्यक संशोधनको मस्यौदा सहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको सरकारका प्रवक्ता एवं कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित हाल 12 मन्त्रालय रहेका छन्। संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले संसदीय सुनवाई पश्चात नियुक्त हुने व्यक्तिले आफूले प्रस्तुत गरेको प्रतिबद्धता नतिजामा आधारित भई चौमासिक रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था सुनवाई समितिले गरेको बताउनु भएको छ। संसद सचिवालयमा हिजो संसदीय मामिला हेर्ने पत्रकारहरूसँगको छलफलमा सभापति श्रेष्ठले संसदीय सुनवाई पश्चात नियुक्त हुने व्यक्तिले समितिमा प्रस्तुत गरेको नतिजामा आधारित कार्य योजना सम्बन्धित निकायमा अभिलेख गराई चौमासिक रूपमा विद्युतीय माध्यमबाट सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको बताउनुभयो। उदयपुरको चौदण्डीगढ़ी नगरपालिकाले दशकौंदेखि ऐलानी तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकलाई भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरण गर्न शुरू गरेको छ। नगरपालिकाले भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत संकलन गरी हालसम्म 2500 परिवारलाई भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरण गरेसँगै स्थानीयमा सुरक्षित बसोबासको आशा बढ़ेको छ। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
उदयपुरको चौदण्डीगढ़ी नगरपालिकाले दशकौंदेखि ऐलानी तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूलाई भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरण शुरू गरेपछि स्थानीयमा सुरक्षित बसोबासको आशा बढ़ेको छ। नगरपालिकाका अनुसार हालसम्म वडा नम्बर 2, 6 र 8 280 भन्दा बढ़ी परिवारले भोगाधिकार दर्ता प्रमाण पूर्जा प्राप्त गरिसकेका छन्। पालिकाभित्र 10,000 भन्दा बढ़ी भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत संकलन गरिएको छ भने करिब 2500 परिवारलाई भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरणको अन्तिम प्रक्रिया अगाडि बढ़ाइएको नगरपालिकाले जनाएको छ। चौदण्डीगढ़ी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले भोगाधिकार प्रमाण पूर्जा भविष्यमा लाल पूर्जा प्राप्तिको आधार बन्ने बताउनुभयो।
भोगाधिकार नपाएका अव्यवस्थित बसोबास गरिराख्नु भएको वर्षौंदेखि सुकुमवासी भएर पुस्तेउली जिन्दगी बिताइराख्नु भएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई जनविश्वास दिलाउनको निम्ति तपाईँहरूको व्यक्तिगत यो सम्पत्ति तपाईँहरूकै हो भन्ने पुष्टि दिँदै स्थानीय सरकारको तर्फबाट हामीले तपाईँहरूलाई सम्पत्तिको मालिक बनाइदिएको छौं।
चौदण्डीगढ़ी नगरपालिकाले वर्षौंदेखिको पीड़ालाई सम्बोधन गर्दै जग्गा भोगाधिकार पूर्जा वितरण गरेपछि स्थानीयले पनि अब डोजरको डर हट्दै गएको प्रतिक्रिया दिएका छन्। चौदण्डीगढ़ी नगरपालिका 8 पदम खड्काले भोगाधिकार प्रमाण पूर्जा पाएपछि आफूहरू ढुक्क भएको बताउनुभयो।
अव्यवस्थितलाई व्यवस्थित गराउने रहेछ भन्ने हामीलाई ठूलो विश्वास लागेको छ। सरकारले उठाउने हो कि शंका पनि भइरहेको थियो।
चौदण्डीगढ़ी नगरपालिकाले नगर स्तरीय भूमि सम्बन्धी ऐन 2081 तथा कार्यविधि 2082 लागू गर्दै स्थलगत अध्ययन नापी र नक्सा तयार पछि भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरण गरिरहेको जनाएको छ। नेपालमा भूमि सम्बन्धी समस्या केवल कानूनी होइन, सामाजिक र ऐतिहासिक विषय पनि हो। भोगाधिकार प्रमाण पूर्जा पाएपछि स्थानीयले अब आफ्नो बसोबास राज्यको अभिलेख सुरक्षित भएको अनुभूत गर्न थालेका छन्। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
वैदेशिक रोजगारीका लागि ग्रीस र यूएई पठाइदिने भन्दै 26 लाख रूपियाँ ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। काभ्रे पलाञ्चोक भुल्लु नगरपालिका 52 वर्षीय मधुसूदन पराजुलीले ग्रीस पठाउने भन्दै 23 लाख तथा पर्वत कुस्मा नगरपालिका 2 32 वर्षीय प्रकाश बास्तोलाले यूएई पठाउने भन्दै 3 लाख रूपियाँ रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीका आधारमा पक्राउ गरिएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। यसपालि मनसूनको समयमा 2,26,000 भन्दा बढ़ी नागरिकहरू प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजनामा देशभर करिब 51,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरिएको उल्लेख छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यसमध्ये 1,000-4,000 घर परिवार प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने अनुमान गरिएको जानकारी दिनुभयो, जुन सबैभन्दा खराब अवस्थाको परिदृश्यको करिब 10% बराबर हो। प्रदेश तथा स्थानीय तहमा विपद पूर्व तयारी गर्न सहज होस् भन्ने अभिप्रायले प्रदेशगत विश्लेषण गरी विपद जोखिम आकलन गरिएको उहाँले बताउनुभयो। हेटौडा ढल्केवर दुहवी 400 केभी प्रसारण लाइन निर्माण पुनः शुरू भएको छ। सरकारको पहलपछि लामो समयदेखि मुआब्जा र जग्गा विवादका कारण अवरूद्ध प्रसारण लाइनको निर्माण शुरू भएको छ। सन् 2012 निर्माण शुरू भएको प्रसारण लाइन अन्तर्गत हेटौडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न 1466 शिक्षकलाई तालिम प्रदान गरेको छ। महानगरका शिक्षा अधिकारी नमराज ढकालले नगरपालिकाभित्रका सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका समय र विषय छनौट गरेर तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। सञ्चालन गरिएका तालिममा बाल विकास सहजकर्तातर्फ 124 जना, मनोवैज्ञानिक र मनोसामाजिक परामर्श सम्बन्धी तालिममा 134, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ 164 र संस्थागततर्फ 116 जना रहेका छन्। सूचना तथा प्रविधि सम्बन्धी तालिममा 385, एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्यांकन र विषयगत रूपमा प्रश्नपत्र निर्माण तथा विद्यार्थी मूल्यांकन सम्बन्धी तालिममा 460 जना तथा प्रारम्भिक बाल शिक्षादेखि कक्षा 3 सम्म अध्ययनरत विद्यार्थीको अपाङ्गता पहिचान सम्बन्धी तालिममा 83 शिक्षक सहभागी हुनुभएको थियो। कैलाली र बर्दिया जिल्लालाई जोड्ने दौलतपुर घाटमा कर्णाली नदीमाथि बनिरहेको झोलंगे पुल निर्माणको काम 1 वर्षमै सकिने भएको छ। 2 वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको भए पनि काम शुरू गरेको 1 वर्षमै असारको पहिलो सातासम्ममा पुल निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ। कैलालीबाट संवाददाता ईश्वर साउतको रिपोर्ट।
कैलाली र बर्दिया जोड्ने दौलतपुर घाटमा कर्णाली नदीमाथि बनिरहेको झुलुङ्गे पुल निर्माणको 90% काम सम्पन्न भइसकेको छ। गएको असारमा पुल निर्माणको काम शुरू गरेको र अहिलेसम्मको अवस्था हेर्दा पुलको निर्माण कार्य 90% सम्पन्न भएको छ। अब बाँकी जेठको अन्तिम वा असारको पहिलो साताभित्र पुलको निर्माण सबै काम सकिने निर्माण कम्पनीले बताएको छ। सम्झौता अनुसार 2084 साल असार 11 गतेसम्म निर्माण कार्यको म्याद रहेको भए पनि सबैको सहयोग र काम गर्ने स्थानको वातावरणले पनि आफूलाई काम गर्न सहज हुँदा सम्झौता मिति अगाडि नै काम सकिन लागेको बताउनुहुन्छ निर्माण व्यवसायी विक्रम बस्नेत।
म्यान पावर इक्विपमेन्ट सबैजना मिलेर डाइभर्सन खालि टाइम लाइन पाइलिङ गर्न पनि दिनमा 2 टा छोटे होला चाँडै हो, जताबाटै सपोर्टिभ हो स्थानीय प्लस प्राविधिक भयो, हरेक चिजबाट पासवर्ड भयो, चाँडै काम भयो, डेट अन्तिम नभए नै असारको पहिलो हप्ता पुल दिन्छ।
लामो समयपछि दौलतपुर घाटमा कर्णाली नदीमाथि झुलुङ्गे पुल बन्न थालेको र त्यो पनि सम्झौता मिति अगाडि नै निर्माण कार्य सकिन लाग्दा यहाँका नागरिकहरू पनि खुसी भएका छन्। कैलालीको टिकापुर एक व्यवसाय क्षेत्रका रूप बहादुर साउत।
असाध्यै खुसी, धेरै साल देखिको यो नाउँमा यात्रा वारी पारेको थियो, अब त्यो अन्त्य हुने भयो, टिकापुर बासी पुरै, यसको लागि अब धेरै खुसी छौ।
यहाँ झुलुङ्गे पुल समेत नहुँदा हिउँदमा डुङ्गाको कठिनपूर्ण यात्रा र वर्षातमा कहिलेकाहीँ त्यही डुङ्गा पनि बन्द हुने भएकाले निकै समस्या हुने गरेको र अब यहाँ पुल बनेपछि बर्दियाबाट कैलाली र कैलालीबाट बर्दिया आवजावत गर्न धेरै सहज हुने बताउनुहुन्छ दौलतपुर कर्मी डाँडाका सामाजिक अगुवा सिंहराज बुढामगर।
तत्कालका लागि झुलुङ्गे पुल भए पनि हामीहरूलाई धेरै सपोर्ट हुन्छ, यहाँबाट हामीहरू बर्दिया आउन जानको लागि वर्षातको बेलामा नेपालगञ्ज राजापुरबाट आउनु पर्यो भने चाहिँ उतै बर्दिया जिल्लाको दौलतपुरमा बास बस्नुपर्ने समस्या, यसले आउन जानको लागि धेरै सपोर्ट हुन्छ।
पुलमा अटो रिक्सा मोटरसाइकलसम्म आवजावत गर्न सक्नेछन् भने पुलको बीच भागमा अटो रिक्सा तथा मोटरसाइकल पार्किङ समेत गर्न सक्ने संरचना निर्माण गरिएको बताउनुहुन्छ पुनः निर्माण व्यवसायी विक्रम बस्नेत।
हाम्रो यसमा अटो बसिदिनु प्लस पोइन्ट भित्रको सेन्टर ब्लक गएर 2-4 अटो पार्किङ गर्न मिल्छ, प्लस 8-10 बाइकहरू पनि त्यहाँ पार्किङ गर्न मिल्ने टाइपको स्ट्रक्चर
भ्याट बाहेक 15,73,00,000 निर्माण हुन लागेको पुलको लम्बाई 482.13 मिटर, चौडाई 1.60 मिटर रहेको छ। नेपाल सरकारको झुलुङ्गे पुल विभाग अन्तर्गत बन्दै गरेको पुलका 5 मुख्य र अन्य सहायक गरी 11 पिल्लर छन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले हिजोदेखि प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। वहाँले बागमती प्रदेश मन्त्री परिषदको सिफारिश बमोजिम गैराती 12 बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो। नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई मनोनयन गरेको छ। पार्टी सभापति गगन कुमार थापाले पार्टीको विधान बमोजिम श्रेष्ठलाई हिजो कोषाध्यक्ष पदमा मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। जुम्लाका 8 स्थानीय तहमध्ये हालसम्म 6 स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन्। जन्मदेखि 23 महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बाल बालिकालाई खोप लगाइसकेपछि 6 स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किनु भएको छ। चीनिया विदेश मन्त्री वाङ यीले विमानस्थलसम्म पुगेर राष्ट्रपति ट्रम्पको विदाई गर्नुभयो। प्रस्थान गर्ने क्रममा बेइजिङ क्यापिटल इन्टरनेशनल एयरपोर्टमा राष्ट्रपति ट्रम्पलाई गार्ड अफ अनर दिइएको थियो। विदाईका क्रममा राष्ट्रपति ट्रम्पको विमान एयरफोर्स वन नजिकै चिनिया विद्यालयका बालबालिकाले अमेरिकी र चिनिया झण्डा फहराएका थिए। तीन दिनसम्म बेइजिङमा रहँदा राष्ट्रपति ट्रम्पले दुई पटक समकक्षी सी चिनफिङसँग वार्ता गर्नुभयो। हिजो चिनिया राष्ट्रपति सीसँग दोस्रो एवं अन्तिम चरणको वार्ता गर्नुभएको थियो। स्वदेश फर्कनु अघि राष्ट्रपति ट्रम्पले चीनसँग उत्कृष्ट व्यापार सम्झौता भएको र सम्झौताबाट अमेरिका र चीन दुवैलाई फाइदा हुने बताउनुभयो। औपचारिक वार्ताका क्रममा द्विपक्षीय हित, इरान तथा युक्रेन युद्ध, ताइवानको विषय, हतियार खरिद सहितका थुप्रै द्विपक्षीय तथा बहुपक्षीय विषयमा छलफल भएको अधिकारीहरूले जनाएका छन्। दुवै पक्षले छलफल र सहमतिका विषय समेटेर छुट्टा छुट्टै विज्ञप्ति जारी गरेका छन्। अमेरिकी विज्ञप्तिमा चीनले अमेरिकी तेल किन्नु चीनको हितमा भएको र हर्मुज जलमार्गमा सैन्य अवरोधको विरोध गर्ने कुरा जनाएको उल्लेख छ भने चीनिया विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति शीले समकक्षी ट्रम्पलाई ताइवानबारे निकै गम्भीर चेतावनी दिएको उल्लेख छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मुलुकको कुल बेरुजु रकम 7 खर्ब रूपियाँ भन्दा माथि पुगेको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमा बेरुजु रकम 7 खर्ब 55 अर्ब रूपियाँ पुगेको उल्लेख छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081-82 संघीय, प्रदेश, स्थानीय तह, संगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संघ संस्था तथा समितिको 94 खर्ब 84 अर्ब 50 करोड रूपियाँ बराबरको लेखा परीक्षण गरेको जनाएको छ। गएको भदौ 23 र 24 आन्दोलनमा क्षति पुगेका 179 कार्यालय तथा निकायको लेखा र सो सम्बन्धी श्रेष्ठता पेश नभएकाले 1 खर्ब 47 अर्ब 90 करोड रूपियाँ बराबरको लेखा परीक्षण हुन नसकेको महालेखा परीक्षक त्वयम रायले बताउनुभयो। महालेखा परीक्षणबाट विभिन्न नीतिगत तथा प्रणालीगत सुधार गर्नुपर्ने सैद्धान्तिक बेहोराका 88 अर्ब 9 करोड रूपियाँ बराबरको बेरुजु फेला परेको छ। यस्तै संघीय सरकारी कार्यालयतर्फ 53 अर्ब 49 करोड रूपियाँ, प्रदेशतर्फ 5 अर्ब 23 करोड रूपियाँ, स्थानीय तहतर्फ 19 अर्ब 5 करोड रूपियाँ, समिति र अन्य संघ संस्थातर्फ 10 अर्ब 32 करोड रूपियाँ बराबरको बेरुजु रहेको महालेखा परीक्षक रायले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार।
राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहित शुक्रबार बसेको बैठकले एन्फामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो।
आईसीसी लीग टू क्रिकेट प्रतियोगिता अन्तर्गत आज बिहान नेपालले अमेरिकाको सामना गर्दैछ। बिहान 9:30 बजे त्रिभुवन विश्वविद्यालयको खेल मैदान किर्तिपुरमा प्रतिस्पर्धा हुँदैछ। यसअघिको खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको हो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली पहाड़ी र तराई भागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भागका र मध्य प्रदेशको एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मध्य लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस रहयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:09 भयो भने सूर्यास्त भरे साँझ 6:53 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश। सार्वजनिक निकायले आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड़। मुलुकको कुल बेरुजु रकम 7 खर्बमाथि पुगेको प्रतिवेदनमा उल्लेख। इट्टाको चाङले थिचिएर सर्लाहीको हरिपुरमा एक भारतीय सहित 3 जनाको मृत्यु। प्युठानको माण्डवी गाउँपालिका डाम्री खोलामा जीव दुर्घटनामा 2 जनाको ज्यान गयो। यसपालि मनसूनको समयमा 2,26,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुमान। र 3 दिने औपचारिक भ्रमण पूरा गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वदेश फिर्ता। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।